आवाज है दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था 12 साल का था तो मैंने गिटार सीखना शुरू कर दिया था।
बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली है, पैसा करंट लगाते
हैं। फोन चलाता करते 2 लाख रुपया लाओ, अपने बच्चियों को ले जाओ।
मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
अस्सलाम वालेकुम सामईन, प्रोग्राम है मेरी कहानी। मैं हूँ आपकी मेज़बान शहनाज अज़ीज़, प्रोड्यूसर हमारी गुलरुख है, और प्रोग्राम में कहानियाँ भी हैं, हमारे एक अच्छे से मेहमान भी हैं डॉक्टर अमजद साकिब। लेकिन इससे पहले कि हम कहानियाँ शुरू करें, क्यों ना पते लिखने के लिए आपको प्रोमो सुनवा दें, ताकि आप आइंदा कहानियाँ भेजने के लिए पते नोट कर सकें।
आवाज़ है दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था 12 साल का था तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली है, पैसा करंट लगाते।
माइक्रोफोन की दूसरी जानिब नहीं, बल्कि उसके सामने हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो और वेब पर सुनाएंगे।
प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहिक होगी।
फोन से रास्ता करते 2 लाख रुपया लाओ, अपने बच्चियों को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com। आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
तो सामीन ये पते थे, उम्मीद है आपने नोट कर लिए होंगे। साथ ही ये ताकीद की कहानियाँ भेजने के बाद कॉपी ज़रूर अपने पास रखिए, और साथ ही साथ थोड़ा सा मुझे भी माफ़ कीजिए, क्योंकि कुछ एलर्जी की वजह से मेरी आवाज़ शायद आपको बहुत साफ नहीं सुनाई दे रही होगी। लेकिन बहरहाल हमारे मेहमान, जैसे कि मैंने आपको बताया, डॉक्टर अमजद साकिब हैं। अमजद साकिब साहब हमारे साथ हैं। अस्सलाम वालेकुम डॉक्टर साहब। डॉक्टर साहब अस्सलाम वालेकुम।
जी वालेकुम अस्सलाम जी, क्या हाल है आपके?
बस बिल्कुल ठीक ठाक, जैसे कि मैंने बताया एलर्जी हो रही है यहाँ पे आजकल, बड़ी पॉलन की एलर्जी जो है ना फैली हुई है। और लेकिन मैंने कहा कि प्रोग्राम को मिस नहीं करना चाहिए, क्योंकि लोग इंतज़ार करते हैं, और फिर आज के मेहमान का तो ख़ास तौर से। तो
आपको दुनिया के लोग आपका इंतजार कर रहे हैं और आपकी दुआ, आपके लिए दुआ कर रहे हैं।
बहुत शुक्रिया डॉक्टर साहब आपका। मैंने बल्कि आज आपके फाउंडेशन की एक तस्वीर लगाई, मुझे बड़ी अच्छी सी लगी थी कि उसमें, अगर आपने देखा हो फेसबुक पे जो मैंने लगाई है, तो उसमें वादा किया है, बैनर जो उठाए हुए हैं, कि जो ज़रूरतमंद है हम उनके साथ यकजहती अखुवत का इजहार करती है अखुवत। तो मेरी, मुझे तो मालूम है वैसे कि हमारे इस प्रोग्राम में आप जब भी आते हैं लोगों का बड़ा एक खुशगवार उनके कहानी का अंजाम होता है। तो हम एक कहानी शुरू करते हैं, अगर आपको याद हो डॉक्टर साहब, एक ज़रीफ़ बलोच हमारे कहानीकार हैं, इस लिहाज से कि वो बेचारे जिसकी भी कहानी सुनते हैं, खुद उनकी अपनी कहानी आपने सुनी थी, और आपने उनसे वादा किया था उनकी कश्ती के सिलसिले में। पता नहीं गुलरुख हमारे साथ हैं, ज़रीफ बलोच, अच्छा डॉक्टर साहब ज़रीफ हमारे साथ हैं। इससे पहले कि ज़रीफ एक और कहानी सुनवाएं, जो कि अबुल बलोच की कहानी है, जो गधा गाड़ी चलाते हैं। लेकिन ज़रीफ को आपने, बल्कि आपके ऑर्गेनाइजेशन से किसी ने इनको टेलीफोन भी किया कि इनकी कश्ती की मरम्मत के लिए पैसे वगैरह की ज़रूरत थी, तो वो इनको कुछ ऐसा ख्याल हुआ कि शायद ये हकदार नहीं है इस बात के कि ये ज़कात के पैसे कबूल करें। फिर मैंने आपसे बात की, फिर आपने बताया कि नहीं, आप लोगों ने बाकायदा इस सिलसिले में फतवे लिए हुए हैं, और इसमें ऐसी कोई बात नहीं है कि सिर्फ कोई बहुत ही जी। तो डॉक्टर साहब आप इनसे बात करके थोड़ा सा, मैं चाहूँगी सबसे पहले हम शुरू इसी बात से करें। ज़रीफ डॉक्टर साहब से बात कीजिए आप। ज़रीफ बलोच
अस्सलाम वालेकुम। ज़रीफ
वालेकुम सलाम सर, आप कैसे हैं?
जी मेहरबानी, ज़रीफ़ भाई आप खैरियत से हैं ना?
شکر ہے سر، اللہ تعالیٰ کا فضل کرم ہے سر.
تو ہم تو آپ کی مدد کرنا چاہتے ہیں، اور آپ بتائیے، ہم تو پہلے بھی کہہ رہے تھے، اور جو زکوٰۃ ہوتی ہے نا، یہ اللہ کا حصہ ہوتا ہے، اور کسی شخص کا اگر زندگی کا سفر کسی جگہ پہ رک جائے، اس کو مالی مشکلات ہوں، تو وہ زکوٰۃ کا بالکل مستحق ہوتا ہے. آپ کے پاس تو اگر کوئی سونا چاندی ہی نہیں ہے، تو آپ تو زکوٰۃ کا حقدار مکمل طور پر ہیں ہمارے خیال میں.
اچھا، اور ڈاکٹر صاحب ایک بات جو میں اپنے سننے والوں کو بتانا چاہتی ہوں، اور جو بہت ضروری بات ہے، امجد ثاقب صاحب کی جو فاؤنڈیشن ہے اخوت، اس کی میرا خیال ہے روح جس بات میں ہے وہ یہ ہے کہ اگر آپ کسی کاروبار کے لیے مدد چاہ رہے ہیں، اور پھر جیسے کہ ہم سب کی دعا ہے اور اللہ کے فضل سے اور آپ کی ایمانداری سے آپ کا کاروبار چل جاتا ہے، تو آپ اس کو قرض کو واپس کر سکتے ہیں. یہ قرض ہنسنا ہے ڈاکٹر، یہ بات صحیح ہے نا؟
جی نہیں، تھوڑا سا میں اس کی تصحیح کر دوں.
جی،
ایک ہمارا قرض حسن کا پروگرام، وہ زکوٰۃ سے نہیں چلتا.
اچھا،
وہ ہم قرض حسن دیتے ہیں اور وہ لوگ ہمیں واپس کر دیتے ہیں.
اچھا،
دوسرا پروگرام ایک ایسا ہے کہ جس میں لوگ قرض نہیں لینا چاہتے، یا وہ زیادہ مستحق ہوتے ہیں اور وہ زکوٰۃ کے بھی مستحق ہوتے ہیں، تو ان کو ہم زکوٰۃ دے دیتے ہیں مستقل، اور ان سے یہ کہتے ہیں کہ جب تم خود اس قابل ہو جاؤ تو پھر تم کسی کو زکوٰۃ دینا شروع کر دینا.
اچھا، تو اس کا مطلب یہ ہے کہ لیکن آپ کے پروگرام میں ڈونیشنز کی ہمیشہ گنجائش ہے نا، کہ کوئی بھی شخص اگر وہ
جو ہمیں ڈونیشنز دیتے ہیں نا جی، اس سے ہم قرض حسن پروگرام چلاتے ہیں، اور جو لوگ اپنی زکوٰۃ ہمیں دیتے ہیں اس سے ہم اپنا زکوٰۃ کا پروگرام چلاتے ہیں.
تو ظریف، آپ سے کتنے پیسوں کا وعدہ ہوا تھا جب آپ کا کشتی کی مرمت کے لیے؟ ظریف، اچھا ظریف کو ڈاکٹر صاحب آواز نہیں آ رہی، لیکن بہرحال میں آپ کو پھر سے یاد کرا دوں گی ان کی کہانی جو تھی. تو اب ہم سنتے ہیں،
آپ ہمیں بھیج دیجیے، ہم دونوں آفر ان کو کریں گے. اگر یہ زکوٰۃ لینا چاہیں تو ہم ان کو زکوٰۃ کی رقم بھجوائیں گے، یہ خود فیصلہ کریں گے اپنی دیانتداری سے. پر اگر یہ کاروبار میں لگا کے کما سکتے ہیں اور واپس کر سکتے ہیں، تو پھر یہ قرض حسن لے لیں.
ان کا
دونوں
طرح سے آبائی پیشہ ہے ماہی گیری، اور میرے خیال ہے اگر یہ شروع کریں گے ایک اچھی کشتی کے ساتھ، تو ان کو ضرور یہ بہت اچھا اپنا چلا سکتے ہیں. لیکن ڈاکٹر صاحب اس وقت ظریف ایک کہانی انہوں نے ریکارڈ کروائی ہے، ابول بلوچ ان کا نام ہے، ایک بہت ہی یہ غریب انسان ہے اور یہ گدھے گاڑی چلاتے ہیں. تو ان کی کہانی سنتے ہیں، ظریف کی زبانی شروع انہوں نے خود کی ہے، لیکن پھر ہم نے بعد میں ظریف کی آواز میں ریکارڈ کی ہے.
ہمارا نام بھائی ابول بلوچ ہے، ہم گدے کے کام کرتے ہیں، ہر گاڑی چلاتے ہیں، کبھی کام ہوئے گا کبھی نہیں ہوئے گا. ہمارے دو لڑکی ہے، ہم اس کے پیٹ کے لیے اپنا گدا چلائے گا. ہر گاڑی بھی ہمارے ٹوٹا ہوا ہے، مگر ہمارے ایک بھائی ہے، کام وام کچھ نہیں کرے گا، وہ روٹی کے لیے ہمارے پاس بھی ہے. سمجھ گیا، ہمارے باپ بھی مر گیا، مام بھی مر گیا، ہمارے بیوی بھی مر گیا. آپ لوگ مہربانی کر کے ہمارے لیے کچھ کوشش تیاری کرو.
میرا نام ابول بلوچ ہے، میں ایک ان پڑھ آدمی ہوں، مجھے پڑھنا نہیں آتا ہے، اس لیے میرا کہانی ظریف بلوچ پیش کر رہا ہے. میں ابول بلوچ تحصیل پسنی ضلع گوادر کا رہائشی بندہ ہوں. پسنی ایک ساحلی علاقہ ہے، اس کے اکثر لوگ ماہی گیری کے پیشے سے منسلک ہیں. شروع میں مزدوری کرتا تھا، لیکن شادی کے بعد میں نے گدا گاڑی خرید کر اس کا پیشہ اختیار کیا. اس وقت میں اٹا کٹا نوجوان تھا، ہر طرف خوشی کا سماں تھا، سستا زمانہ تھا، وقت بھی اچھی طرح سے گزر رہی تھی. جب میری بیوی نے چار بچے جنم دینے کے بعد پانچویں بچے کے جنم کے دن پورے ہو گئے تو اس کی طبیعت بگڑ گئی. میں نے اپنے غریبی کے مطابق اپنے علاقے کے سارے ڈاکٹروں کو لے آیا، لیکن کوئی ڈاکٹر میری بیوی کو بچا نہ سکی. وہ اللہ تعالیٰ کو پیاری ہو گئی، یعنی اس طرح میری بیوی انتقال کر گئی. اس وقت میں بہت پریشان اور نڈال تھا، اور میرا سارا بدن زخموں سے چور چور تھا. اس وقت میری دماغ میں کچھ بھی سمجھ نہیں آ رہا تھا کہ میں کیا کروں. خیر، اللہ تعالیٰ ہر بنی آدم کو صبر کی نصیحت کرتا ہے اور اپنے بندے کو آزماتا ہے، اور میں نے بھی صبر کا مظاہرہ کیا. خیر، جو بھی ہوتا ہے اللہ تعالیٰ کی مرضی سے ہوتا ہے. اس وقت میں بہت تکلیف کی حالت میں تھا. اس وقت میری فیملی میں دو بیٹیاں اور ایک بیٹا ہے، اور ایک میرا بڑا بھائی ہے جو ہمارے ساتھ رہتا ہے، جس کا دماغی توازن ٹھیک نہیں ہے. میری بڑی بیٹی کی شادی ہو گئی ہے، وہ اب اپنے خاوند کے ساتھ رہتی ہے. اس کی شوہر درزی کی کام کرتا ہے، اور لوگوں کے کپڑے سلائی کرتا ہے۔ پہلے میں گدا گاڑی چلاتا تھا تو آسانی سے گھر کا خرچہ نکالتا تھا، اس وقت میں کسی کا قرض دار نہیں تھا۔ اب گدا گاڑی کی رواج یہاں ختم ہو گئی ہے، اب یہاں ہر کسی کے پاس مال بردار رکشہ ہے۔ آج کل کے اکثر لوگ اگر سامان دوسرے جگہ پر لے جانے ہوں تو رکشے والوں کے پاس جاتے ہیں، ہم گدا گاڑی والوں کے پاس نہیں آتے ہیں۔ اب سارے لوگ کہتے ہیں کہ مال بردار رکشہ زیادہ سامان لے جاتے ہیں اور سامانوں کو جلد پہنچاتے ہیں، اور تم گدا گاڑی والے کم سامان لے جاتے ہو اور پہنچانے میں دیر کر دیتے ہو، اس میں ہمارا کیا قصور ہے؟ اس وقت میرا گدا گاڑی کئی جگہوں پر ٹوٹا ہوا ہے، لیکن میں نے اسے رسی سے زور سے باندھا ہے، لیکن اس کے باوجود گدا گاڑی کی لکڑی ٹوٹتے اور نکلتے ہیں۔ اس وقت میں معاشی لحاظ سے بہت ہی کمزور ہوں، کچھ لوگوں کے میں ابھی قرض دار بھی ہوں۔ جب میں صبح سویرے گدا گاڑی کے ساتھ کام کے لیے گھر سے نکلتا ہوں تو شام سے واپس لوٹ کر تو کبھی 250 روپیہ تو کبھی 200 روپیہ کماتا ہوں، اور کبھی کچھ بھی نہیں کماتا ہوں۔ گدے کا خرچہ بھی میرے ان پیسوں سے ہی نکلتا ہے۔ جب صبح و شام میں کوئی کمائی نہیں ہوتی ہے تو مجھے مجبوراً دکانداروں سے قرض لینا پڑتا ہے۔ اگر اس وقت میرے پاس مال بردار رکشہ ہوتا تو شاید میں ان دکانداروں کا قرض بھی ادا کر سکتا ہوں، اور میرا کام بھی بہت اچھی طرح سے چلتا رہتا ہے، اور میرا گھر بھی خوشحال ہوتا ہے، اور میرا سارا بوجھ بھی ہلکا ہوتا ہے۔ بس یہی تھی میری زندگی کی کہانی۔ مجھے امید ہے کہ وائس آف امریکہ اور میری پیاری بہن شہناز عزیز صاحبہ میری کہانی کو پڑھ کر ضرور میرے لیے کچھ نہ کچھ کریں گے، اور مجھے گدا گاڑی والی زندگی سے نکال کر اور مجھے مال بردار رکشہ والی زندگی عطا فرمائیں گے۔ شکریہ۔
تو ڈاکٹر صاحب کہانی آپ نے سنی، بہت مجھے اس کا انجام اچھا لگا۔ تو آپ بتائیے ان کو مال بردار رکشہ والی زندگی تک لے جانے کے لیے کچھ ہو سکتا ہے یا نہیں؟
جی ابھی پتہ نہیں کہاں رہتے ہیں، وہاں رکشہ چل سکتا ہے کہ نہیں، کس شہر میں رہتے ہیں یہ نہیں پتہ چلا۔
یہ گوادر میں رہتے ہیں۔ ظریف آپ کو آواز آ رہی ہے میری؟ ظریف کا فون ہمیشہ صحیح موقع پر جو ہے غائب ہو جاتا ہے۔ یہ گدھے گاڑی چلاتے ہیں اور یہ دکانوں سے مال وغیرہ اٹھا کے نا ادھر ادھر پہنچاتے ہیں۔
ان کی مدد کے دو طریقے ہو سکتے ہیں، ایک تو یہ ہے کہ ہم ان کو بالکل نئی گدھا گاڑی لے دیں،
جی
تو وہ گدھا گاڑی ہمارے ہاں تو وہ 15,000 روپے کا گدھا آتا ہے اور 15,000 روپے کی گاڑی بن جاتی ہے، تو 30,000 روپے ہم ان کو بھجوا سکتے ہیں کہ یہ اپنی نئی گدا گاڑی لے لیں، اس سے کچھ مسائل حل ہو جائیں۔ اس کے علاوہ ہم ان کو یہ بھی کہہ سکتے ہیں کہ اضافی طور پر کوئی 20-25,000 روپے اور بھجوا دیں، جس سے یہ کوئی 2-3 بکریاں لے لیں اور اپنی پرانی گاڑی بیچ کر بھی اس میں کچھ پیسے شامل کر لیں۔ تو یہ اس طریقے سے گدا گاڑی بھی ہو سکتی ہے اور کچھ بکریاں بن سکتی ہیں۔ تو اب یہ نہیں علم کہ یہ اگر شہر میں رہتے ہیں تو وہ رکشہ ان کو وہاں پر کتنے کا ملے گا، لیکن یہاں سے ہم دوبارہ آغاز کر سکتے ہیں کہ جس سے ان کے گھر میں دودھ کچھ اور چیزیں بھی آ جائیں، اور گدا گاڑی اگر اچھی ہو جائے تو یہ 200 روپے روز کماتے ہیں، 200-250-300 کمانا شروع کر دیں۔ تو اس طریقے سے کچھ سوچا جا سکتا ہے۔
ڈاکٹر صاحب مجھے جو بات جی مجھے جو بات سمجھ میں آئی جی نہیں پلیز سوری،
آپ مجھے فون نمبر دیں گی نا
جی،
تو یہ پھر ہم تفصیل ان سے طے کر لیں گے۔
ٹھیک ہے، میں نے اصل میں جو ان سے بات کی تھی تو مجھے یہ بات سمجھ آئی کہ اب ایسا ایسا نا لوگوں نے گدھے گاڑی سے سامان لے جانا چھوڑ دیا ہے، کیونکہ اس میں وقت بھی لگتا ہے اور سامان بہت نہیں آتا ہے، تو وہ اس لیے۔ اب مجھے بھی نہیں معلوم کہ جیسے مجھے بھی بڑی سن کے حیرت ہوئی کہ گدھا صرف بےچارا 1,000 روپے میں آتا ہے، جب بھی لوگ گدھوں کا گوشت کاٹ کے بیچتے ہیں۔
15,000 میں نے کہا، 15,000
اچھا 15,000 میں، چلیں پھر تو ٹھیک ہے، پھر صحیح ہے۔
15,000 کا گدھا آئے گا اور 15,000-20,000 کی گاڑی آئے گی۔
اچھا، اور رکشا کا نہیں پتا آپ کو کہ کتنے میں آتا ہے آٹو رکشا؟
آپ مجھے نہیں پتا، کیونکہ رکشا جو ہے یہ چنگچی رکشے بھی ہوتے ہیں اور لوڈر رکشا وہ ہے وہ مخل 1.5-2 لاکھ روپے کا آتا ہے، تو لیکن پتا نہیں وہاں پر یہ ان کی عمر کتنی ہے، یہ چلا سکتے ہیں، مینٹیننس کیا ہے، یہ کس شہر میں رہتے ہیں۔ تو یہ چیزیں ہیں گدا گاڑی کا، اور باقی جو میں نے کچھ چھوٹے سے جانوروں کا کہا وہ تو 50-60,000 روپے کا ہم بندوبست ان کے لیے کر لیں گے۔
ٹھیک ہے،
تو اس میں کچھ ان کے اپنے پیسے بھی شامل ہو جائیں گے۔ باقی رشتے والے کا ان کے ساتھ سمجھنا پڑے گا کہ کہیں یہ پیسے ضائع نہ ہو جائیں۔
بالکل،
یہ کتنے پیسے چاہتے
ہیں، فیزیبل ہے بھی یعنی ان کے علاقے میں؟ بالکل صحیح بات ہے، یہ چلا سکتے ہیں، اس کے لیے تو پھر لائسنس وغیرہ ہر چیز کی ضرورت ہوتی ہے چلانے کے لیے۔ بالکل، तो ठीक है, ज़रीफ़ फिर बेचारे हमारे साथ थे लेकिन फिर उनकी आवाज़ नहीं आ रही। ज़रीफ़ अब आपको आवाज़ आ रही है मेरी क्या? ज़रीफ़ वो बोल रहे हैं, और क्योंकि ये बलूचिस्तान का इलाका है, यहाँ से आमतौर से हमें सिग्नल का प्रॉब्लम होता है। तो ज़रीफ़ बहरहाल आप डॉक्टर साहब की बात सुन रहे हैं, आप ये सारी बातें अबुल बलोच तक पहुँचाइए और फिर हम आगे इनसे बात करेंगे। अच्छा डॉक्टर साहब, एक और कहानी है हमारे पास जो महमूद अली साहब ने भेजी है।
हेलो
जी ज़रीफ़, हाँ कहाँ पे ये अबुल कहाँ पे रहते हैं?
हेलो
जी, अबुल कहाँ पर रहते हैं? अच्छा, हम
हेलो
आपका फ़ोन काट के हम फिर से मिला रहे हैं आपको, ताकि हो सकता है कि दोबारा मिलाएं तो आपका
हेलो
फ़ोन मिल सके हमें। अच्छा डॉक्टर साहब, तो ये महमूद अली जो है ये मुल्तान में रहते हैं, और जैसा कि आप जब भी हमारे प्रोग्राम में आते हैं उस वक्त ख़ास तौर से और आम तौर से भी मेरी कोशिश ये होती है कि जिन्होंने बड़ी हिम्मत से लोगों ने ज़िंदगी गुजारी है तो उनकी कहानी हम सुनवाएं। तो आप इनकी कहानी सुनिए, आपको अच्छी लगेगी। महमूद अली की कहानी बहुत हिम्मत
जी
वाले हैं
जरूर।
ये, जी बहुत हिम्मत वाले हैं। तो ये मुल्तान से इनकी कहानी पेश करते हैं।
अस्सलाम वालेकुम, मेरा नाम महमूद अली है। मैं मुल्तान शहर के एक गरीब घराने में 1980 में पैदा हुआ। मेरी 7 बहनें और एक भाई है, मैं सबसे छोटा हूँ। भाई उन 4 बहनों से छोटा है। वालिद साहब ने गुर्बत की हालत में भी अपने बड़े बेटे को 14 जमातें पढ़ाई। इतना पढ़ाने के बावजूद भी इस भाई को नौकरी ना मिल सकी। लाड़ प्यार की वजह से वालिद साहब ने इसको किसी काम पर नहीं लगाया। गुर्बत इतनी थी कि घर का खर्च बड़ी मुश्किल से चलता था। वालिद साहब का पेशा जूते बनाने का था। इस फैक्ट्री में वालिद साहब काम करते थे, उसी फैक्ट्री में मुझे मुलाजमत पर खड़ा कर दिया। इस वक्त मैं 7 साल का था। वहाँ से मुझे इतनी उजरत मिल जाती कि पूरे हफ्ते का घर का राशन आ जाता। मैं मुलाजमत के साथ साथ जूते बनाने का काम भी सीखता गया। इस तरह मेरी आमदन बढ़ गई। वालिद साहब के साथ मिलकर मैंने 3 बहनों की शादी की। बहनों की शादी के बाद इस भाई ने रट लगा दी कि मुझे अपना कारोबार करना है। वालिद साहब ने इसकी ये जिद पूरी की। इनके पास एक मकान था, इस मकान को बेचकर इसको कारोबार करवाया, मगर इसने अपने ऐशो आराम की वजह से कारोबार को बर्बाद कर दिया। वालिद साहब ने फिर भी इसे कुछ ना कहा। वालिद साहब ने कुछ पैसे बचा कर रखे। इन पैसों से इन्होंने एक प्लाट खरीद कर रख दिया। मैं इसी तरह से मेहनत करता रहा और माँ बाप की खिदमत करता रहा और घर का खर्चा चलाता रहा। 1997 में इस भाई ने कुछ पैसे इकट्ठे किए और कुछ पैसे मैंने इकट्ठे किए। दोनों भाइयों ने मिलकर जूते बनाने का कारोबार शुरू किया। फिर भी इसके चाल चलन वही रहे, मगर मैं मेहनत करता गया और अल्लाह के हुक्म के से कारोबार बढ़ता गया। जितना भी पैसा इकट्ठा होता मैं इस बड़े भाई को हाथ में रख देता। 1998 में वालिद साहब ने बड़ी धूमधाम से इस भाई की शादी की। इसी तरह सिलसिला चलता रहा। फिर पलक झपक में हालात में करवट बदली। 15 फरवरी 1999 को मैं और मेरे कजन डाले में बैठकर सभी सर्वर जा रहे थे कि अचानक रास्ते में एक्सीडेंट हो गया। सबको चोटें आई मगर मुझे बहुत ज्यादा चोट आई। मेरे नीचे वाला धड़ मफलूज हो गया। मुझे मुल्तान मिश्र अस्पताल ले आए। डॉक्टरों ने मुझे 4 दिन वार्ड में रखा। 4 दिन के बाद डॉक्टरों ने मेरे वालिद साहब को कहा कि आप इसको घर ले जाएं, इसका कोई इलाज नहीं हो सकता, अब ये सारी जिंदगी चल नहीं सकता। वालिद साहब मुझे घर ले आए। मेरे जिस्म पर काफी जख्म हो गए थे। जख्मों को आराम आते आते 1 साल लग गया। मेरे कारखाने ना जाने से कारोबार काफी डाउन हो गया था। जब जख्मों को अच्छी तरह आराम आ गया तो फिर मैं कारखाने काम करने चला गया। चारपाई पर लेटकर मैंने जूते बनाने शुरू कर दिए। अल्लाह के हुक्म से कारोबार फिर तरक्की की तरफ गामजन होना शुरू हो गया। मैं जो काम करता ये भाई मुझे उस काम की उजरत दे देता। मैं कुछ पैसे अपने रोटी पानी के लिए रखता और बाकी पैसे इस भाई को दे देता। इन पैसों को कारोबार में डालो और कारोबार को बढ़ाओ। 2002 में ही मेरी वालदा का इंतकाल हो गया था। मैंने इसी तरह 10 साल चारपाई पर लेटकर काम किया। 10 साल के बाद मैंने अपने आप में कुछ कमजोरी महसूस करने लगा। मैंने वालिद साहब से कहा कि मैं काम करते करते थक जाता हूँ, मैं अब आराम करना चाहता हूँ। मेरा जो हिस्सा कारोबार या जायदाद में से बनता है आप मुझे दे दें। वालिद साहब और इस भाई ने बहुत गुस्से में आकर कहा कि किस चीज का हिस्सा मांग रहे हो, तुम्हारा यहाँ क्या है, ये सब कुछ तो इसने बनाया है। यहाँ काम करना है तो करो, वरना किसी और जगह जाकर काम कर लो। ये बात सुनकर मैं हैरान या परेशान नहीं हुआ, क्योंकि इनकी खुदगर्जी और बेहिसी इन 10 सालों में मेरे साथ साथ चलती रही। काफी काफी दिन तक मैं बिस्तर पर बीमार लेटा रहता। वालिद साहब या इस भाई ने कभी ये ना कहा कि चलो तुम्हें डॉक्टर के पास ले जाएं और तुम्हें दवा ले दें। मुझ पर अल्लाह ताला की खास रहमत है कि मैं अपने सारे काम अपने हाथों से करता हूँ और अल्लाह की रहमत से मुझे किसी की कोई मोहताजगी नहीं। आखिरकार 2010 को वालिद साहब और इस भाई ने मेरे साथ झगड़ा करके मुझे घर से निकाल दिया। मैं अपनी बड़ी बहन के घर चला गया। वहां जाकर मैंने अपना कारोबार शुरू किया मगर काम ना चल सका। फिर मैंने काम तलाश करना शुरू कर दिया। मेरे अपने घर के पास ही मुझे जूते बनाने का काम मिल गया। एक साल तक काम ठीक रहा, फिर इसके बाद काम मिलना बंद हो गया। मैं फिर अपनी बहन के घर वापस चला गया, जाकर फिर अपना कारोबार शुरू किया मगर वसाइल कम होने की वजह से काम फिर ना चल सका। मैं फिर काम की तलाश में निकल गया, फिर किसी और जगह मेरे घर के करीब काम मिल गया। मुझे चारपाई पर लेटकर काम करते हुए ना ही मेरे पाकिस्तान की हुकूमत ने मुझे से पूछा कि तुम किस हाल में जी रहे हो। मुझे इस 16 सालों में बहुत सी मुश्किलों का सामना करना पड़ा। अल्लाह ताला के रहमत से मैंने हर मुश्किल का सामना बड़ी बहादुरी, काम मिल जाता है तो काम पर चला जाता हूँ, नहीं मिलता तो वापस अपनी बहन के घर चला जाता हूँ। अल्लाह ताला की रहमत से मैंने हिम्मत नहीं हारी। मैं आज भी इस कोशिश में हूँ कि मैं अपना कारोबार करूँगा और अपनी जिंदगी को एक नया मोड़ दूंगा। शुक्रिया जी।
जी, मैं आपसे ये पूछना चाहती हूँ कि आप अपनी कहानी में कह रहे हैं कि जब उन्होंने मुझे इनकार कर दिया तो मैं हैरान और परेशान नहीं हुआ क्योंकि मुझे पता था कि ये बेहिस लोग हैं, तो आप ये कहाँ की दानाई थी आपकी कि आपकी जो अपनी मेहनत का पैसा था आप वो भी इन्हीं को देते रहे जब आपको इनकी बेहिसी पता थी।
मैंने दिया। जी, मैं तो मेरे अंदर अपनापन बहुत था मैडम और आज भी है। मैं किसी का दर्द नहीं देख सकता।
तो उनका तो कोई दर्द नहीं था,
कारोबार उनका ऐसे ही था। मैं पैसे देता रहा, पैसों को अपना चलाता रहा जी। यहाँ बहुत बहुत बड़ी फैक्ट्रियां, फैक्ट्रियों में मुझे बहुत, मेरे घर से काफी दूर है, तो मेरे घर के करीब थी। मैं इधर घर से चला जाता था उधर, तो अच्छा। काम करके वापस आ जाता था।
तो किस तरह पहुँचते हैं आप फिर इस काम की जगह पर, कैसे जाते हैं?
मेरे पास ये व्हील चेयर है मैडम, मेरे पास गाड़ी भी है मैडम। ये तीन व्हीलों वाली मोटरसाइकिल नहीं होती, मोटरसाइकिल मैंने बनवाई थी ना अपना काम करके, मैंने गाड़ी भी बनाई थी। मेरा मेन मैडम अपना ना मसला ये है कि मेरा कोई इलाज करवा दीजिए। जैसे आप ये आपकी कहानी चलेगी बाहर के ममालिक भी तो सुनेंगे।
मैं एक मिनट आपकी बहन से बात करना चाहूंगी।
अस्सलाम वालेकुम।
जी वालेकुम सलाम, क्या नाम है आपका?
मेरा नाम रिफत है। ये जो मेरा भाई है, ये है भी घर में सबसे छोटा। बस ये छोटी सी उम्र में इसके ऊपर ना जिम्मेदारियाँ आ गई थी, बिल्कुल छोटा सा था। और बस हम इतने अमीर भी नहीं थे, बस गरीब सा हमारा घर आना था। सात बहने हैं हम, और बड़ा भाई माशाल्लाह से अब वो सब हैसियत है, पढ़ लिख गया है उसकी माशाल्लाह, जितनी भी फैक्ट्री है उसकी। ये छोटा है, पता नहीं अब इसके नसीब ऐसे हैं या क्या मसला है, लेकिन ये इसने तो कोई बदतमीजी या कभी कोई गुस्ताखी नहीं की अपने अबू के साथ, हमारे अबू के साथ।
अच्छा, तो इनको डॉक्टर से कोई उम्मीद आपको दिखती है कि इनका इलाज हो सकता है, कोई है ऐसी उम्मीद?
देखिए ना, वो जो इनका हराम अगज है ना, कमर की रीढ़ की हड्डी का
जी,
वो बिल्कुल नीचे वाला जो हिस्सा है ना, वो पैरालाइज हो गया, बिल्कुल मफलूज हो गया, अपाहज कह सकते हैं आप, मफलूज, ऐसे सुन हो गया। चुटकी का उस बेचारे का इतना बुरा हशर हो जाता है, चुंटियां है ना वो काट के जख्म बना देती हैं, लेकिन उसे नहीं पता चलता। मैं देख के रोने लग जाती हूँ अपने भाई की हालत, इतने जख्म कर देती हैं और उसकी टांगों पे चढ़ जाती है, यहाँ तक कि उसके पेट के ऊपर चढ़ जाए उसे वो भी नहीं पता चलता कि मेरे पेट के ऊपर चींटियां चल रही हैं। और अना बरस इतना है माशाल्लाह अल्हम्दुलिल्लाह, अपनी खुद मजदूरी करके आज पता नहीं उसे 15-16 साल हो गए हैं चरपाई के ऊपर लेटा हुआ, किसी के ऊपर वो बोझ नहीं बना। हाँ, या ये है कि मैं संभाल लेती हूँ उसे, मैं उसका कपड़े वगैरह धो देती हूँ, मेरे पास आके रह लेता है, 6 महीने रह ले, 2 महीने रह ले, महीना रह ले। मेरे मियाँ भी बहुत अच्छे हैं, कोऑपरेटिव हैं, मेरे शौहर का तावन करते हैं। बाकी मेरे भाई की हालत बस मुझसे नहीं देखी जाती, इस कदर खराब है। कभी कभी ऐसे शेर पे बैठा होता है, गिर जाता है, फिर भी मेरा इतना दिल खराब होता है। अपने आप को संभाल, जो ऊपर वाला हिस्सा है ना वो नीचे से मैनेज नहीं होता, डिसिप्लिन नहीं रहता, ऐसे बैठा बैठा ही गिर जाता है, पेट के काम कर लेता है जूतियों का।
अच्छा, तो कितने जूते बना लेते हैं एक दिन में?
ये हफ्ते में कभी 1000 रुपए का कर लेता है, कभी 800 का, कभी ना हो तो 300-400 रुपए का भी कर लेता है।
तो डॉक्टर साहब, ये कहानी थी और जैसा कि आपने सुना होगा महमूद अली साहब, मैं नाराज़ हो जाती हूँ थोड़ी सी इस बात पे, लोग क्यों बेवकूफ़ बनते हैं इस तरह। मतलब इतनी नेकी करना अच्छी बात होती है, मगर किस तरह एक्सप्लॉइट आप इतने हो सकते हैं कि भाई लूटे जा रहा है और आप लूटते जा रहे हैं उसके हाथों। तो मुझे इनका भी बड़ा अफसोस हुआ।
जैसे अल्लाह ताला ने जैसे हर तरह के लोग बनाए हैं, एक तरफ लूटने वाले हैं एक तरफ लूटने वाले हैं, तो बाद लोग दर्दमंद होते हैं। जैसे अब ये कहानी अपनी सुना रहे हैं कि मैंने वालद साहब को के सामने तो बदतमीजी नहीं करी और मैं नहीं चाहता था कि उनकी इज्जत में कोई कमी आए, बड़े भाई की भी इज्जत की, तो ये इनकी अपनी फितरत है, उन्होंने इसकी कदर नहीं की। या बहन देखें या बहनोई देखें, वो कितने अच्छे हैं कि उन्होंने अपने घर में इनको जगह दी, इनका ख्याल रखा। तो ये तो यही तो इम्तिहान है कि तरह तरह के लोग हैं, सारे तो अच्छे नहीं हो सकते।
तो मैंने एहतियातन, वैसे क्योंकि एक तो कहते हैं ना किसी के लिए कि उसकी बदी की वजह से हमें उम्मीद नहीं कि वो कुछ कर देगा, मुझे इनकी नेकी की वजह से उम्मीद नहीं कि इनकी जब मदद की जाएगी तो ये फिर उसी तरफ नहीं चले जाएंगे। तो मैंने रिफत को इसलिए बुलाया, इनकी जो बहन है ना, मैंने रिफत को कहा है कि आप प्रोग्राम में आके बात करें डॉक्टर साहब से। रिफत मौजूद है, रिफत आप डॉक्टर अमजद साकिब साहब से बात कर सकती हैं।
जी रिफत बहन, हम क्या किस तरह आप क्या समझती हैं, हम इनकी कैसे मदद कर सकते हैं?
जी आप ये बेहतर, इससे बेहतर आप खुद जान लें कि आप कैसे मदद करेंगे इसकी। मैं आपको क्या बताऊं, माशाल्लाह से आपने इतने लोगों की मदद की है, तो आप मेरे भाई की भी मदद कर दें इसी तरीके से।
हम तो यही कर सकते हैं कि हम कुछ जैसा माली इमदाद दें इनको, ज़कात की सूरत में 20,000 30,000 40,000 50,000 रुपए तक दे सकते हैं हम इन्हें। उससे कोई अपना मिस्त्री अपने साथ रखें, कोई अपना साथी रखें, और ये जितना काम खुद कर सकते हैं कुछ उस शख्स से काम करवाएं, और ये अपने जूते बनाएं और उसमें एक और आदमी की शमूलियत से शायद इजाफा हो जाए, और फिर जब नेक नीयती होगी तो अल्लाह ताला उसमें बरकत भी डालेगा। क्योंकि तो मैं ये चाहूंगा कि ये कितनी मेहनत की है सारी जिंदगी, अभी भी ये शिकस्त ना तस्लीम करें, बेशक थोड़ा मिल जाए लेकिन अपनी मेहनत से कमाएं। तो हम तो इनको वो थोड़ा सा इब्तदाई सरमाया दे सकते हैं, जिससे ये अपने अच्छे औजार ले लें और एक मुलाजम रख लें, उसका भी भला होगा, वो भी कमाएगा, इनको भी कुछ पैसे मिल जाएंगे, इसी तरह का काम हम कर सकते हैं।
तो मैंने जब बात की थी ना रिफत, मैं डॉक्टर साहब को बताना चाहती हूँ, तो इन्होंने ये कहा कि ये इन्हें इतना सरमाया मिल जाए कि बाकायदा एक दुकान लें और कारोबार शुरू करें। तो मैंने रिफत से पूछा था कि क्या आपके घर में इसकी गुंजाइश है कि ये आपके घर के अंदर ही एक तरफ काम शुरू कर दें। तो रिफत ने बताया इनका बहुत छोटा सा घर है, गो कि इनके शौहर बहुत अच्छे हैं, लेकिन रिफत ने कहा कि उस घर में बिल्कुल गुंजाइश नहीं है इस बात की कि उसमें एक दुकान खोली जा सके। तो क्या इनको अगर आप कर्ज़ हसन दें तो वो कितना आप दे सकते हैं फिर इनको ज़्यादा से ज़्यादा?
नहीं, हमारे कर्ज हसन की हद तो होती है 50,000।
अच्छा,
लेकिन उसमें यह है कि अगर इनकी हालत जैसी है तो हम कुछ कर्ज हसन दे सकते हैं, कुछ ज़कात की रकम मिलाकर तो वो 70-80,000 रुपए तक दे सकते हैं। अब छोटे से कस्बे में तो इससे छोटा मोटा काम दुकान
बिल्कुल हो सकता है, बिल्कुल हो सकती है। और उसमें एक शेल्टर चाहिए बस, खाली
समझते हैं कि इससे कुछ मदद हो सकती है, कुछ थोड़ा सा अगर अपनी तरफ से भी डालें तो कोई बंदोबस्त हो जाए। तो अब ये ज्यादा बेहतर समझते हैं ना जी, अपने सूरत हाल को, कहाँ रहते हैं, वहाँ मार्केट कैसी है, सामान कहाँ से मिलेगा, कितने रोज की खपत हो जाएगी, कितने जूते बना सकता है ये, और क्वालिटी कैसी है, बिकेंगे कैसे। तो ये हमारी रहनुमाई कर सकती है कि कितने पैसे इनकी
ठीक है
रकम में कोई काम हो सकता है।
तो रिफत आपने डॉक्टर साहब की बात सुनी, अब आप ये बात अपने भाई को बताइए महमूद अली साहब को, और डॉक्टर साहब के यहाँ से कोई फोन करेगा उस वक्त ये
जो गुज़िश्ता प्रोग्राम में अब्दुल रहमान के नाम से एक प्रोग्राम शुरू हुआ था, एक स्टोरी।
जी कौन बात कर रहे हैं? नहीं है कौन है सर प्रोग्राम का? हमारे साथ कौन है, जावेद साहब हैं क्या? अच्छा, तो पहले हम डॉक्टर साहब से बात ख़त्म कर लें, उसके बाद हम जी तो रिफत, तो उसके बाद हम जो हैं हम ले लेंगे इनको डॉक्टर साहब से बात करके, फिर डॉक्टर साहब से आप तय कर लीजिए। ये बीच में एक कॉल आ गई इसलिए मेरा कुछ दिमागी वो जो है रॉ जो है, क्योंकि मुझे समझ नहीं आया कि वो क्या पूछ रहे हैं और क्या पूछना चाहते हैं। तो हम जो हैं अब डॉक्टर साहब मेरा ख्याल है फिर इस कहानी को ख़त्म करते हैं, और आप जैसे कि आपने कहा कि ये महमूद अली ख़ुद बेहतर फैसला कर सकेंगे बात करके आपसे कि जो भी वो चाहें। اچھا ڈاکٹر صاحب، یہ جو ابھی ایک آواز آئی تھی نا آپ کو، میں سمجھ گئی، مجھے یاد بھی آ گیا، پچھلے ہفتے آپ نہیں آئے تھے مگر میں نے کہانی سنائی تھی، ایک چھوٹا سا بچہ ہے اس کا نام ہے عبد الرحمٰن، اور عبد الرحمٰن کی کہانی کی میں پوری نہیں سناؤں گی مگر میں نے اس بچے کی آواز میں ایک رکھی ہوئی ہے، وہی کہانی جو ہم پچھلے ہفتے تفصیل سے سنا چکے ہیں، پہلے وہ کہانی سن لیتے ہیں پھر میں آپ سے ایک بات پوچھنا چاہوں گی۔
میری پیدائش بھاوت پور سے 15-20 کلو میٹر دور گاؤں میں ہوئی ہے، میرے والدین نے محنت مزدوری کر کے ہمیں وہ پالا، وہ لوگوں کی گندم وغیرہ کاٹتے تھے اور کپاس کے موسم میں لوگوں کی، میرے گھر والے، میری ماں وغیرہ کی وہ کپاس۔
تو یہ کہانی دراصل عبد الرحمٰن کی کہانی تو ہم ان سے سنیں گے کیونکہ اس کی کوالٹی بہت ہی خراب ہے، تو اسد حسن ہمارے کلیگ ہیں ڈاکٹر صاحب اور یہ انہوں نے کہانی لی ہے، لیکن اس سے پہلے کہ عبد الرحمٰن صاحب کی کہانی سنائیں ہم پہلے کہانی سنواتے ہیں علی حسن بطافی کی، انہوں نے سندھ سے کہانی بھیجی ہے، اور ڈاکٹر صاحب یہ کہانی آپ سنیے، یہ سسٹم کے بارے میں جس کے آپ بھی بہت اس کو اصلاح کی کوشش کرتے ہیں، تو آپ ذرا اس کہانی کو سنیے گا کہ کیا بیچارے کے ساتھ گزری۔
جی وہ کہتے ہیں کہ میں عرض گزار علی حسن بلد نوبت بطافی ہوں، اور میری عمر اس وقت 70 سال ہے، تعلیمی ماحول نہ ہونے کی وجہ سے پڑھا لکھا نہیں ہوں مگر شعور رکھتا ہوں، زندگی کے 12 سال کھیل کود میں گزر گئے، 12 سال کے بعد والد صاحب کے کہنے پر مال یعنی گائیں وغیرہ چرانا شروع کر دی اور صبح سویرے ناشتہ کر کے چلا جاتا، شام کو واپس آتا، دیہاتی ماحول میں وقت گزرا، اور 18 سال کی عمر میں میری شادی ہو گئی اور میرے والد صاحب نے مجھے مال چروانا چھوڑ کر کھیتی باڑی کرنے کو کہا، اور پھر میں کھیتی باڑی کرنے لگا۔ اس وقت ہمارے قومی سردار قوم سے ماہوار چندہ وصول کیا کرتے تھے جو 50 یا 100 روپے ہوا کرتے، ابو جان ہر مہینے منتھلی دینے جاتے اور سردار کے پیروں پر ہاتھ رکھ کر دعا لیتے، میں اس وقت ان کے ساتھ ہوتا، جب کندھے پر دعا کی تھپکی نہ ماری جاتی تو وہ جھکے رہتے، مجھے یہ بات اچھی نہیں لگتی تھی اور میں وہیں کہتا، یہ سردار عمر میں آپ سے چھوٹے ہیں تو ان کے پیر کیوں پڑتے ہو؟ وہ میرے منہ سے یہ بات سن کر میری طرف دیکھتے اور کچھ کہتے نہیں، سمجھ میں آتا تھا کہ یہ بات ان کو ناگوار گزری ہے۔ گھر لوٹ آنے پر ابو جان یہ کہا کرتے کہ ان کے منہ پر یہ بات مت کہا کرو، یہ ظالم لوگ ہیں۔ ایک دن عید کی نماز سے لوٹتے ہوئے ان ظالم سرداروں کے کارندوں نے سیدھے فائر کر کے میرا بایاں بازو زخمی کر دیا۔ عید نماز سے لوٹتے تمام لوگوں نے یہ حال دیکھا، اس کے بعد میں اپنے چھوٹے بھائی محمد عالم سے مل کر پولیس اسٹیشن خانپور مہر ضلع گھوٹکی جو کہ اس کے تھانے کی حد میں تھا، مقدمہ درج کروایا، جوابدار سب کے سب قوم پتافی تھے۔ اس وقت ایس ایچ او صاحب نے میرا میرپور ماتھیلو تعلقہ اسپتال میں علاج کے لیے لیٹر دیا، واسطے دار ڈاکٹر نے مجھ سے 3000 روپے لے کر 307 کا سرٹیفکیٹ دیا، اور اس کے بعد مخالفین کی طرف سے زور ڈالا گیا، اور اس کے بعد سردار علی حسن پتافی کے پاس فیصلہ ہوا، فیصلے میں مجرموں پر 1200 روپیہ جرمانہ لگا۔ سردار صاحب نے میرے والد صاحب سے کہا کہ تیرا بیٹا بچ گیا ہے، اس لیے آدھا یعنی 1200 روپیہ جرمانہ دلواتا ہوں، مر جاتا تو 2400 روپے ملتے۔ 1990 کو ایک رات میرے گھر کے جنوب میں میرے بھائیوں کے گھر پر فائرنگ ہوئی، آواز سننے پر میں اپنے بھائیوں کے ساتھ لینے لاٹھیوں کے ساتھ وہاں پہ پہنچا، حملہ آوروں نے پورے گھرانے کو یرغمال بنا رکھا تھا، میں نے اور میرے چھوٹے بھائی محمد بخش نے 2 گھنٹے مقابلہ کیا اور وہ اپنا ٹریکٹر ٹرالی اور سوزوکی جو وہ ساتھ لائے تھے لے کر بھاگ گئے۔ بعد میں ایک زخمی آدمی گھر میں پڑا ہوا ملا، انکوائری پر اس نے بتایا کہ میں پولیس کا سپاہی ہوں اور یہ سب کے سب پولیس اسٹیشن لنڈ تحصیل میرپور ماتھیلو کے سپاہی تھے جو کسی بااثر آدمی کے کہنے پر آپ کو لوٹنے آئے تھے۔ اس نے بتایا کہ ہم کو یہ کہہ کر بھیجا گیا تھا کہ یہ مال متا والے لوگ ہیں اور وہ ان سے لوٹ کر لے آؤ، اور اس زخمی سپاہی کو لے کر سردار پتافی کے بنگلے پر صبح 4 بجے پہنچا دیا گیا۔ یہ سب کچھ ہمیں تنگ کرنا وغیرہ اس بات کا نتیجہ تھا جو سرداروں کے سامنے اپنے والد صاحب سے کہتا تھا کہ آپ کی عمر میں بڑے اور ان کے سامنے نہ جھکا کرو، در حقیقت ان پڑھ تو تھا مگر کسی کے سامنے جھکنے کو عیب یا گناہ سمجھتا تھا، جس کی قیمت آج تک بھگت رہا ہوں۔ اس کے بعد ان سرداروں نے دن رات تنگ کیا اور ان کی انہی آزاروں سے تنگ آ کر گاؤں چھوڑ کر کسی اور جگہ ہم چلے گئے۔ گاؤں چھوڑتے وقت ایک بھینس بچی تھی جو چل نہیں سکتی تھی، اس کو وہیں چھوڑ دیا۔ صبح کو پولیس اسٹیشن خانپور مہر کی پولیس آئی اور وہ میری والدہ بھابھی کو لے آئی اور ساتھ ہی بھینس اور 40 من کپاس لے کر گئی۔ سردار خان قائم خان پتافی کی مدد سے والدہ اور بھابھی کو آزاد کروایا اور کپاس اور بھینس بھی واپس لیں، اور بدلے میں 20,000 پولیس نے لے لیے۔ اس کے بعد ہم 3 بھائیوں علی حسن احمد اور علی نواز کے خلاف جھوٹی رپورٹیں درج کرائی گئیں اور چالان کے اسپیشل چالان کر کے جیل سکھر جیل بھیج دیا گیا۔ जेल इंचार्ज ने कहा कि अगर सुकून से रहना चाहते हो तो 5,000 रुपया फी आदमी के हिसाब से दो, वरना जेल के अंदर मुश्किल तरीन काम लिया जाएगा। हम पैसे ना दे सके तो जेलर हमसे रास्तों की सफाई और दूसरा जो भी काम लेता वो लेता रहा। उसके बाद जमानत पर आज़ाद हुए और सब के सब बाई शिफ्ट होकर पीर बरी के जनूबी इलाके में आ बैठे। वहाँ एक जमींदार की 20 एकड़ ज़मीन खेती बाड़ी करने लगे। उसके बाद दीगरे मेरी दोनों आँखों की नज़र कमज़ोर पड़ गई, हत्ता कि अपने बच्चों और घर वालों की सूरत भी अच्छी तरह से नहीं देख पाता था। इस दौरान पुलिस स्टेशन खानपुर मेहर से एक दिन फ़ोन आया कि आपने पुलिस पर फायरिंग की है और पुलिस को आप मतलूब हो, इस तरह मेरा चालान कर लिया गया। मैंने स्टेशन कोर्ट घोड़की से ज़मानत कबल अज़ गिरफ्तारी ली तो उस वक्त मैं दोनों आँखों से नाबीना हो चुका था। मैंने पुलिस से पर फायरिंग कैसे की नाबीना होते हुए, ये सवाल था। इसके बाद यह के बाद दीगरे 2014 और 2016 में मेरी दोनों आँखों का ऑपरेशन हुआ और अल्लाह ताला ने मुझे नूर की नेमत से दोबारा नवाजा। शुक्र है कि डॉक्टर ने 8,000 लेना थे मगर मेरी गरीबी को देखकर सिर्फ 2,000 वसूल किए और 6,000 माफ़ कर दिए। अभी मेरे पास कुछ नहीं बचा जो औलाद को तालीम दे सकूँ और चाहता हूँ कि एक गुर्दा बेच कर बच्चों को तालीम दिलवाऊँ और इस अंधेरी ज़िंदगी से ज़रा बाहर निकल सकूँ। और इस वक्त मेरे 4 बेटे और 2 बेटे हैं और बच्चों को तालीम दिलवाना अपने लिए बहुत ज़रूरी समझता हूँ। ये है मेरी कहानी और अपनी दुख भरी कहानी मैंने आपके सामने रख दी है।
शुक्रिया बहुत असद आपका कहानी इतनी अच्छी तरह सुनाने का। ये कहानी डॉक्टर साहब हज़ारों दफ़ा कोशिश के बावजूद हम रिकॉर्ड नहीं कर सके क्योंकि टेलीफोन लाइंस बहुत ख़राब थी, लेकिन आप हैरान हुए या आपको आदत है इस तरह की कहानियाँ सुनने की?
जी नहीं, ये कहानी तो हर पाकिस्तानी की यही कहानी है जो हमारे 40% कम अज कम खतरे अफलास से नीचे हैं कि ना समाजी इंसाफ है ना मुआशी इंसाफ है। तो ये तो कोई बहुत अनयूजुअल कहानी नहीं है, लेकिन बहरहाल हर कहानी का एक अपना तस्वर होता है इनकी मेहनत और इनकी ये जो इनको सारी मसायब का सामना करना पड़ा है इनके लिए। तो बस दिल रोता है, अल्लाह ताला को हिम्मत दे इनको और ज्यादा जरूरत दे कुछ आगे बढ़े और हमारे मुल्क के हालात जो सियासी समाजी और मुआशी इंसाफ है ये मिलेगा, तभी इन कहानियों का खात्मा होगा। जी
दुरुस्त। तो डॉक्टर साहब ये चाहते हैं बच्चों की तालीम का, तो मैं ये समझती हूँ क्या ये मुमकिन हो सकता है कि बजाय एक दफ़ा देने के ऐसे लोगों का कोई माहाना इनको दे दिया जाए? क्योंकि होता ही है कि ज़रूरतें आदमी की ऐसी होती हैं कि फिर वो तालीम की जगह और चीज़ों पर खर्च होने लगती हैं पैसे अगर इकट्ठे दे दिए जाते हैं ना, तो ये मेरा तजर्बा यही है।
लेकिन ये पता चलना चाहिए ना किन सी कौन सी क्लासेस में है और कितने इनके माहाना अखराजात हैं, कितने बच्चे हैं, खुद कितना कर सकते हैं, तो फिर या तो इस तरीके से तफसीलन इनसे भी हम बात करके समझने की कोशिश करेंगे।
जी, जी,
जी। कहां पर स्कूलों में अब हुकूमत के स्कूलों में तो तालीम फ्री है लेकिन वहां पर मयार नहीं है, इसलिए लोग चाहते हैं कि प्राइवेट पढ़ें। वो प्राइवेट भी बहुत सोच समझ के फैसला करना पड़ता है कि कहां पर मयार है।
दुरुस्त। और डॉक्टर साहब मतलब अब तो प्राइवेट स्कूल्स का ये हाल है कि वो भी मशरूम्स की तरह हर जगह बन गए हैं, लेकिन उनमें भी उस्तादों का वही हाल है जो सरकारी स्कूलों से हम शिकायत करते हैं कि वहाँ पढ़ाई नहीं होती। तो प्राइवेट स्कूल में नाम का है उनको कुछ आती नहीं ना अंग्रेज़ी ना उर्दू, मैं जब कभी बात करती हूँ तो मुझे बड़ी हैरत होती है कि ये लोग बच्चों को क्या पढ़ाते होंगे जब इनको खुद कुछ नहीं आता। तो
क्या सिर्फ क्योंकि ये लोग तो वालदैन तो सादा लोग होते हैं, इनको तो इलम नहीं है कि उस्ताद की तालीमी काबिलियत क्या है और पढ़ाया क्या जा रहा है। तो ये भी चीज देखने वाली होगी कि ये कहाँ पढ़ रहे हैं, वहाँ का कैसा प्राइमरी स्कूल है, हाई स्कूल है, जो भी स्कूल है। तो ये बड़े उलझे हुए मसाइल हैं, बाहर ये सादा लगते हैं कि जी हम किसी की मदद कर दें, लेकिन जैसे आपने कहा कि मदद जिस मकसद के लिए की जाए, इमीडिएट प्रायोरिटी तो ये है ना कि घर में खाने को मिलना चाहिए। तो ये जरूरी नहीं है कि जिस मकसद के लिए मदद की जाए वही मकसद की तकमील हो। तो बड़ी ये तो तफसीलन इनके साथ बैठकर मंसूबा बंदी की जाए कि इनके लिए बाहर निकलने का रास्ता क्या है।
दुरुस्त। तो डॉक्टर साहब आप खुद बात करते हैं या कोई मतलब आपके नुमाइंदे हैं बहुत से जो करते हैं?
जी हमारे नुमाइंदे हैं, हम बात अगर जरूरत हो तो मैं खुद भी करता हूँ।
अच्छा।
तो आपके मैं पिछले दफा जो आपसे बात हुई ना, आप देखें गुर्बत की इंतहा है। वो जो एक कहानी राजनपुर की थी उसमें आपने कहा कि वो एक साहब के 2 बच्चे हैं।
जी जी।
तो हमने कहा कि 2 बच्चों को मुलाजमत दिलाना चाहेंगे, हमारे पास मुलाजमत कर लें। ایک بچہ کہتا ہے جی میں تو ملازمت نہیں کر سکتا, میں تو ایک ڈاکٹر کے پاس پیرا میڈک کے طور پہ کام کرتا ہوں اور میری صحت اچھی نہیں رہتی اور میں فیلڈ کا کام نہیں کر سکتا.
اچھا
دوسرے بچے نے کہا, اب یہ دیکھیں کتنی اس میں بھی کتنی دکھ کی بات ہے, اس نے کہا جی میں ہر روز ایک جگہ کام کرتا ہوں نوٹ ریپبلک کا کچہری میں, تو مجھے 100 روپیہ ملتا ہے
جی,
تو اس سے ہم گھر کا خرچ چلاتے ہیں, تو اگر میں آپ کے پاس نوکری کر لوں گا تو مجھے تو تنخواہ ملے گی ایک مہینے کے بعد, تو ہر روز گھر کا خرچہ تو میں نہیں لا سکوں گا تو وہ کیسے چلے گا. گویا وہ 100 روپیہ ڈیلی جو مہینے کا 2,500 روپے بنے گا, اس کی وجہ سے وہ ایک نوکری کرنے کا فیصلہ نہیں کر پا رہا, کیونکہ ہر روز کے 100 روپے نہیں ملیں گے تو گھر نہیں چلے گا.
درست. پھر آپ نے کیا کیا؟
پھر اب ہم نے ابھی پھر ہم نے بس میں نے وہ میرے اسٹاف نے ان کا انٹرویو لیا, ان کو ملے جا کے ادھر راجن پور میں, تو ان کے والد سے بھی انہوں نے بات کی, تو ان کا خیال ہے کہ یہ بچہ ذہین ہے نوکری کر سکتا ہے.
اچھا.
ہم نے پھر انہیں کہا کہ ہم آپ کو جو ہے کچھ تنخواہ کا حصہ ایڈوانس دے دیں گے تاکہ آپ کا گھر کا خرچہ تو چلتا رہے.
درست.
اور اس کے بعد پھر یہ آپ کو مستقل مہینے کے مہینے ملیں گے تو انشاءاللہ, تو وہ ہم مسئلہ تو حل کر رہے ہیں. اس طرح کہ آپ دیکھیں نا کہ یہ اس کو ہم برج فائنانس فار ایگزامپل کہتے ہیں کہ بھائی جب تک اس کا کوئی مستقل بندوبست نہ ہو روزانہ کا گھر میں کھانا تو پکنا چاہیے.
بالکل.
اب یہ اتنا بڑا المیہ ہے کہ 100 روپیہ بھی نہیں ایک مہینے کے لیے کہ ہم گھر کو چولہا جلا سکیں.
درست. اور ڈاکٹر صاحب بچے میڈیکل میں ایڈمیشن ہوا اس کا بچے کا جی بالکل بالکل کھانا پہ ڈاکٹر صاحب ہزاروں لوگ ہم لوگ باہر کھانے میں دیکھتی ہوں جاتے ہیں تو کتنا کھانا, اور ہم سب اس میں مطلب میں تو اپنے کو بھی شامل کرتی ہوں کہ آپ جب جاتے ہیں تو ہزاروں روپے کا بل آتا ہے اور دیتے ہیں اس کو, اور بےچارے ایسے بھی گھر ہیں جہاں پہ 100 روپے روز پہ پورے گھر چلتے ہیں لوگوں کے, تو پتا نہیں کس طرح
100 روپے جب اس کو یہ احساس ہو کہ 100 روپے نہیں ملے گا تو اب اندازہ کیجئے کہ اس کے چہرے اس کی آنکھوں کے سامنے وہ آج 8, 10, 5, 7 لوگ آتے ہوں گے جنہوں نے رات کو کھانا کھا کے سونا ہے, وہ کیسے کھانا سوئیں گے.
کتنی بالکل
یہ اسی میں تو سمجھتا ہوں کہ یہ اس شہر کے جو لوگ ہیں ان کے لیے بھی یہ لمحہ فکریہ ہے کہ وہ کیوں نہیں دیکھتے کہ ہماری ہمسائیگی میں کوئی شخص بھوکا ہے تو وہ کیوں بھوکا ہے.
بالکل صحیح ڈاکٹر صاحب, اصل میں تو پہلا فرض تو یہی ہے کہ آپ نے پڑوس میں دیکھیں, نظر تو ڈالیں, میں تو ہمیشہ کہتی ہوں لوگوں سے, اور پھر ایک بات یہ بھی ہے کہ تھوڑا سا میں سمجھتی ہوں کہ ہمیشہ مدد کی جگہ نا, جیسے مجھے اسی لیے یہ کہانی بہت محمود علی ہے, آپ دیکھیے کہ کتنے اس آدمی کی ہمت کہ یہ 15-20 سال کی معذوری کے باوجود یہ ہر مہینے کوئی 4-5 ہزار کما لیتے ہیں, ان کی بہن نے بتایا جب بھی ان کو نوکری, تو یہ بہت ہی ایسے لوگ قابل داد ہیں. اچھا محمود علی ہمارے ساتھ ہیں لیکن میرا خیال ہے کہ اور کہانیاں میں شامل کرنا چاہ رہی ہوں تو ہم ان کو اس وقت نہیں لیتے, لیکن اگر اب ظریف آپ کو ہماری آواز آ رہی ہے آپ کو آواز ظریف, آپ کی آواز اب بھی نہیں آ رہی ہمیں بدقسمتی سے, خیر بہرحال آپ تمام تفصیل معلوم کر کے رکھیں, پوچھوں گی. اچھا ڈاکٹر صاحب ایک کہانی اور ہے, مختصر سنواتی ہوں, افضل رحمان کی ایک بچے کی کہانی ہے, یہ ہم نشر کر چکے ہیں لیکن آپ اس دن نہیں آ سکے تھے پچھلے ہفتے, تو میں تھوڑی سی جھلک صرف سنواؤں گی اس کی.
میرا نام محمد افضل رحمان ہے, میں دوسری کلاس کا طالب علم ہوں, ہماری علاقے پہاڑی ہے لیکن تعلیم میں چار بچے مصروف ہے اور دنیا کی فینسی دور سے تسمان بھری گئی ہے, بچپن ہی سے میرا شوق تعلیم حاصل کرنے کے ساتھ ہے, میں اپنے گاؤں میں صبح اسکول جا کر پڑھ سکا اور دوسرے کی میں اپنے گھر کی بکری بکری اپنے گاؤں کی قیمتوں میں چراتی تھی, اور رات کو اپنے گاؤں کی مسجد کی امام صاحب سے قرآن مجید بھی پڑھتا تھا, استاد کی محنت کی نتیجے سے قرآن پاک بھی پڑھا اور 1 کی 5 پاری بھی حفظ کی اور آگے بھی عمل کر رہا ہوں. قدرت کی بات سے قسمتی میں ہمارے علاقے میں صورتحال حرام ہونے پر آپریشن جاری ہوا کہ لوگ چون چوک رات رات اپنے عزیز آبائی مکن کو چھوڑ کر دوسری طرف اور مکانی کے لیے بھی سر سوار پیدل روانہ ہوئی, دیکھنے کا منظر یہ معلوم ہوتا تھا کہ قیامت کی دن برپا گئی ہے, تو ہم بھی ایک مجبور کی حالت میں ہمارے ایک رشتے دار کی گرد میں آدھی رات پہنچ گئی, تو اس میں افراتفری پھیل گئی, تو اس رات گزرنے بعد ہم ایک اور گاؤں کی طرف روانہ ہوئی جہاں ایک کچی کوٹی میں مقیم ہوئی کیونکہ آپ میرے کی مٹی اور اللہ کی طرف دی ہوئی سنہرے وقت ضائع ہو رہا ہے. کہتا ہے کہ معلم بنو اور یا متعلم بنو اور اس سے انکار کرنا تیسرا راستہ ہلاکت کی ہے. اندینہ بھاگنے کے لیے روشنی لانا ضروری ہے کیونکہ ترین دعا ہے کہ دنیا کی جن قوموں نے اپنی وقت کی پابندی کی ہے وہ قوم آج کل دنیا کی ترقی کے دور میں آگے بڑھ گئی ہے اور دنیا کے معزز قوم میں شمار ہوئی ہے. زیادہ بد امنی بھی امن کی تصویر کے سبب بن جاتا ہے. مصیبت یہ نہیں ہے کہ کن انسان پر مصیبت آ جائے جس سے انسان دل مصیبت سے گھبرا دیا جائے. میں چاہتا ہوں دنیا کی ترقی کے دور میں آگے بڑھوں کیونکہ آپ بھی ہمارے علاقے میں علاقے پر آپریشن جاری ہے جس کی وجہ سے تعلیم معیار پر بہت برا اثر بڑھ گیا ہے. جن تعلیم پہ نظر و فکر ہونا ہے میں تعلیم حاصل کرنے کے لیے بہت خوش ہوں اس لیے مجھے اپنے ملک سے بہت پیار ہے.
تو ڈاکٹر صاحب یہ کہانی تفصیل سے آپ نے اندازہ کیا ہوگا, ایک تو لائن بہت خراب ہے اور پھر چھوٹا سا ہے بچہ. تو جب ہم نے یہ کہانی نشر کی تو ایک جاوید صاحب نے فون کیا تھا نوشیرے سے جو اس بچے کی تعلیم کا خرچ اٹھانے کو تیار تھے. بس وہ اتفاق کی بات ہے, بدقسمتی, کہ ان کا فون ڈسکنیکٹ ہو گیا اس سے پہلے کہ ہم ان کا نمبر لیتے. تو بہرحال ان کو بھی یاد کرانا ہے کہ وہ دوبارہ ہم سے کانٹیکٹ کریں اگر وہ اس بچے کی مدد کرنا چاہتے ہیں. اور دوسرے یہ کہ یہ چاہتے تھے کہ بس ان کو ایڈمیشن دلوانا ہے کہیں پر, آرمی پبلک اسکول, وہاں پہ اعلان کیا ہے راحیل شریف صاحب نے ایک اسکول کا جہاں پہ انہی کے علاقے میں. تو اس بچے نے خواہش ظاہر کی تھی کہ مجھے وہاں داخلہ دلوا دیں کسی طرح. تو اب میں آپ سے کہہ سکتی ہوں کہ یہ ممکن ہو سکتا ہے کیا ان کا داخلہ وہاں پر؟
جی بالکل, اگر آپ کے پورے کانٹیکٹ وغیرہ مل جائیں تو ہم ضرور کوشش کر لیں گے کیا یہ معیار پر اتر جائیں. اللہ کرے قریب ہو گھر کے اور ان کے آنے جانے کا بندوبست ہو تو ضرور ہم ان کی پوری پوری رہنمائی کریں گے, انشاءاللہ مدد کریں گے.
ٹھیک ہے, کیونکہ اس کے بڑے بھائی کا ہم نے کروایا تھا وہاں کے پولیٹیکل ایجنٹ سے, کہہ کے بہت ذہین بچہ تھا وہ اور اس کا میرٹ پر ہوا اور بہت وہ اچھا پڑھ بھی رہے جیسے کہ آپ کے یہاں جو بچہ ہمارا گیا تھا. تو یہ بھی مجھے لگتا ہے دوسری کلاس میں پڑھتے ہیں, چھوٹے سے ہیں یہ بھی, اب ایک سال پہلے ان کی کہانی کو ایک سال ہو گیا ہے تو تیسری کلاس میں ہوں گے یہ, اس لیے جی
تو رہیں گے نا کہ باہر ہاسٹل میں تو نہیں رہ سکتا.
ہاں لیکن کچھ ہوگا ان کا بندوبست ضرور, جو ان کے کیونکہ ایک رشتے دار نے بھی بات کی تھی تو انہوں نے کہا تھا کہ اگر ہو جائے تو ہم بندوبست ہم کر لیں گے سارا, لیکن اگر اس کو ایڈمیشن مل جائے وہاں پر. تو چلیے میں آپ کو پھر ان کی بھی تفصیل دوں گی. اچھا اسد کے پاس ایک کہانی ہے, اس کو ذرا ہم اختصار سے سنانا چاہ رہے ہیں. عبد الرحمان صاحب کی کہانی ہے یہ, اور یہ ایک اسکول ٹیچر ہیں. انہوں نے شروع میں تو کہا تھا کہ میرا نام نہیں لیجیے گا کیونکہ, لیکن پھر میں نے ان کو سمجھایا کہ جب ہم اس پروگرام میں کہانی نشر کرتے ہیں اور کسی بچے کی بات ہوتی ہے تو ڈاکٹر صاحب بچوں کو اسکالرشپ ملا ان کی ذہانت پہ تو ایک آنر کی بات ہے, اس میں تو کوئی شرمندگی کی بات نہیں. تو میں تو ہمیشہ سب ماں باپ سے کہتی ہوں کہ یہ تو آپ
کسی بھی معاملے میں, میں آپ کے پروگرام کے توجہ سے کہنا چاہوں گا کہ جو شخص ضرورت مند ہے اس کو اس کی جو مدد ہے یہ اس پر احسان نہیں ہے بلکہ یہ تو معاشرے کا فرض ہے.
بالکل,
تو انہیں یہ بات کہتے ہوئے بالکل جھجکنا نہیں چاہیے کیونکہ دروازہ آپ کھٹکھٹائیں گے تبھی دروازہ کھلے گا نا. جی
بالکل صحیح بات ہے,
تو لوگوں کو پتہ تو ہونا چاہیے کہ کوئی ضرورت مند ہے اس کی کیسے مدد کی جائے. اور پھر یہ ہے کہ ایک اور بھی تاثر بڑا غلط ہے کہ لوگ سمجھتے ہیں کہ جی زکوٰۃ کی رقم جو اچھی رقم نہیں ہے یا بری برا سمجھتے ہیں اس کو لینا, تو ایسے نہیں ہے. یہ تو جو بھی ضرورت مند ہے, زکوٰۃ کا تصور یہ ہے کہ معاشرے میں جو انتہائی ضرورت مند لوگ ہیں ان کو ڈھونڈا جائے اور ان کی مدد کی جائے,
شیئر کیا جائے,
اس میں بھی کوئی اثر مانے نہیں.
بالکل بالکل درست کہا ڈاکٹر صاحب. اچھا یہ آپ نے وضاحت کر دی کیونکہ اکثر لوگوں کے دل میں نا اس طرح کے بہت شکوک ہیں. تو یہ اسد اگر آپ اختصار سے یہ کہانی سنیں.
نام ان کا ہے حبیب نور سکندر کاغذی کوہاٹ سے, وہ کہتے ہیں میرا تعلق ہے کے پی سے اور 1965 میں پیدا ہوا. گاؤں میں ہائی اسکول نہ ہونے کی وجہ سے 8ویں پاس کرنے کے بعد مزید تعلیم حاصل کرنے کے لیے روزانہ سائیکل پر 10 کلومیٹر فاصلہ طے کر کے کوہاٹ شہر جایا کرتا. والد صاحب ایک سیکیورٹی گارڈ تھے اس لیے غربت کی وجہ سے اعلیٰ تعلیم حاصل کرنے سے محروم رہا. ایف اے کرنے کے بعد دل میں آرمی کمیشن آفیسر بننے کا خیال آیا, بہت شوق تھا, کافی محنت کی لیکن تمام ٹیسٹ پاس کرنے کے باوجود میڈیکلی انفٹ ہو گیا. پھر بی اے کرنے کے بعد پی ٹی سی کا کورس کیا اور پرائمری اسکول ٹیچر بھرتی ہو گیا. تاحال گورنمنٹ پرائمری اسکول ڈاکٹر بانڈا جو کہ ہمارے گاؤں سے 4 کلومیٹر دور ہے, روزانہ پیدل چل کر خدمات انجام دے رہا ہوں. شادی ہوئی, شادی کے بعد اللہ نے ایک بچہ دیا, دل میں پھر وہی خواہش اور آرزو پیدا ہوئی کہ بچے کو پڑھا کر بڑا آدمی بنانا ہے. اپنے اخراجات اور خواہشات کو محدود کیا اور بچے کو خوب محنت سے پڑھایا. اللہ تعالیٰ کے فضل و کرم سے وہ کیڈٹ کالج رزمک شمالی وزیرستان اوپن میرٹ کوٹا پر, جو کہ پورے کے پی کے لیے صرف 10 سیٹ ہیں, اس میں سلیکٹ ہو گیا. وہاں سے ایف ایس سی کیا اور ہماری خواہش تمنا کو پورا کرنے کی غرض سے آرمی کمیشن افسر بننے کے لیے ٹرائی کی, لیکن بدقسمتی کی وجہ سے وہ بھی میری طرح میڈیکلی انفٹ ہو گیا. ہمت نہ ہاری, کوشش کیا, وہ اللہ کے فضل سے سول انجینئرنگ کر رہا ہے اور فائنل سیمسٹر مکمل ہونے میں چند ہی مہینے ہیں. اس کے علاوہ 3 بیٹیاں ہیں, ایک بیٹی بی اے کر رہی ہے اور یہ دو بیٹیاں ایف اے کے ریزلٹ کی منتظر ہیں. ڈگری کالج کوہاٹ سے 3 بیٹے ہیں جو ایک 10ویں میں, ایک 8ویں میں اور ایک پرائمری میں زیر تعلیم ہیں. ان سب بچوں کو انشاءاللہ اعلیٰ سے اعلیٰ تعلیم دلوانے کا ارادہ ہے. میرا جو مکان ہے وہ باپ دادا کا بنایا ہوا ہے, 50 سالہ پرانا مٹی کا بنا ہوا ہے, جس کی چھت بلکہ چھتوں کی تمام لکڑی اور شتیر وغیرہ دیمک کھا چکے ہیں. شتیروں اور دیواروں کو سہارا دینے کے لیے اندر اور باہر سے بوسیدہ حال ہیں اور ان کو سہارا دیا جا رہا ہے. کسی بھی وقت بارشوں میں گرنے کا خطرہ ہے. علاوہ محلے اور گاؤں میں کسی کا کچا مکان نہ ہونے کی وجہ سے نہ صرف بحیثیت ایک ٹیچر بلکہ میرے بچے بھی احساس کمتری کا شکار رہتے ہیں. ماشاءاللہ بچے بھی اب بڑے ہو گئے ہیں, ریٹائرمنٹ کو بھی قریب ہوں, بچوں کی شادیاں بھی کرنی ہیں, پھر بھی مجھ سے مکان کا یہ حال دیکھا نہیں جا سکتا کیونکہ بارش اور طوفان میں ہر وقت گرنے کا ڈر خوف دل میں موجود رہتا ہے, جس کی وجہ سے انتہائی پریشان ہوں. نہ صرف میں بلکہ بچے بھی تاحیات مشکور رہیں گے اگر مدد ہو جائے.
جی ڈاکٹر صاحب, تو ان کا مکان کا ہے جو آپ نے پڑھا کہ یہ, اور آپ دیکھیے ان کی جو بات مجھے بہت اچھی لگی کہ انہوں نے اپنے سب بچوں کو اچھی سے اچھی تعلیم دینے کی کوشش کی ہے اپنے محدود وسائل میں. تو
جی بالکل وہی پیشکش تو ہماری بھی ہوئی ہے, آپ ان کو پھر ہمارا نمبر دیں, ہمیں ان کا نمبر دیں تو ہم ان سے تھوڑی سی گفتگو کریں گے کہ کیا کمرہ ایک بن جائے پھر اس کے بعد دوسرا بن جائے آہستہ آہستہ, تو ان شاء اللہ کوئی نہ کوئی کسی نتیجے پر ان کے ساتھ گفتگو کے بعد ہم پہنچیں گے.
اچھا ڈاکٹر صاحب, اب یہ مجھے بتائیے کہ فرض کریں کہ ظاہر ہے کہ ہر دفعہ آپ کے لیے بھی ممکن نہیں ہوتا, ہم کہانیاں ایسی جمع کرتے ہیں لیکن کئی دفعہ آپ کی اپنی مصروفیات ایسی ہوتی ہیں, تو اگر میں وہ کہانیاں آپ کو ای میل کر دوں اٹیچمنٹ کے ساتھ تو کیا یہ ممکن ہوگا کہ آپ ان کو سن لیں؟
جی بالکل, ہم آپ کے لیے علیحدہ شعبہ بنا دیں گے, آپ جتنی بھی کہانیاں بھیجیں ہمارے پاس, لیکن اس کے ساتھ ان کا ایڈریس اور کانٹیکٹ نمبر ہونا چاہیے, کیونکہ بعض اوقات وہ فون جو ہمیں ملتا ہے, پچھلی دفعہ ایک فون غربن بلوچستان کا تھا, وہ ہم نے بہت دفعہ کیا لیکن وہ نہیں کنیکٹ ہوا. تو اگر ان کا ایڈریس اور فون مل جائے تو ہم ان کے ساتھ سمجھنے کی کوشش کریں گے. یہ وعدہ تو نہیں ہم کریں گے کہ 100%, لیکن کسی نہ کسی حد تک کوئی نہ کوئی راستہ نکالنے کی ضرور کوشش کریں گے.
ڈاکٹر صاحب, میں تو ہمیشہ اپنے تمام سننے والوں کو, اور ایک دفعہ پھر میں یہ بات بتانا چاہتی ہوں کہ جب ہم کہانی منتخب کرتے ہیں تو ہمارے سننے والوں کو یہ بات سمجھنی چاہیے کہ یہ ایک کہانیوں کا کانٹیسٹ ہے اور اس میں ہم ڈاکٹر امجد ثاقب صاحب جیسے لوگوں کو مدعو کرتے ہیں, لیکن پھر اس کے بعد جو ہے جب وہ بات چیت جو ہوتی ہے وہ آپ کے اور ان کے درمیان ہوتی ہے, ڈاکٹر صاحب یا جو بھی ڈیل کر رہے ہوں آپ کے مسئلے سے, تو اس میں پھر ہم ہمارے ہاتھ میں کچھ بھی نہیں ہوتا. مطلب ہم سوالوں کے جواب تو دے سکتے ہیں آپ کی کہانی پڑھ کے, اور ڈاکٹر صاحب یہ جو آپ نے فون کی بات کی تو یہ ہمارے ساتھ بھی بہت بڑا مسئلہ ہے کہ اتنی اچھی کہانیاں ہوتی ہیں, جیسے یہ پتافی جو تھے علی حسن, ان کی آپ یقین مانیں کہ ان کو سینکڑوں ٹیلی فون میں نے کیے اور ان بیچاروں نے بار بار یہ ریکارڈنگ کرواتے تھے اور کٹ جاتی تھی. تو بڑا ہمارے لیے کچھ یہی مشکل ہے کہ جو دور دراز علاقوں کے لوگ ہیں جن کے مسائل زیادہ ہیں تو ان کے ٹیلی فون کے بھی مسئلے ہیں ظاہر ہے اسی طرح کے. تو
آپ ضرور کیجیے, ہماری تو ہم کو خوش ہوں گے کہ کوئی چلے ایک شخص کا بھی بھلا ہو جائے تو وہ بھی بڑی بہت بڑی ایک قدرت کی طرف سے سعادت ہوگی. آپ ہمیں تمام کانٹیکٹ میرے ہی ای میل پہ آپ مجھے سکین کر کے بھجوا دیں, جس طرح بھجوا دیں ہم ان کا باقاعدہ ریکارڈ رکھیں گے اور پھر آپ کو دائیں بائیں مطلع بھی کرتے رہیں گے کہ ان میں سے کتنے مسائل حل ہونے تک پہنچے اور کیا ہم کر سکے.
ٹھیک ہے. اچھا ڈاکٹر صاحب, اکمل صاحب کی کہانی میرے پاس ہے لیکن میں سمجھ رہی ہوں کہ کہانی تھوڑی بڑی ہے, تو بہتر یہی ہے کہ میں آپ کو وہ بھیج دوں. لیکن آپ کی میں نے تصویر دیکھی تھی ایک جس میں تھر کا ذکر تھا, کے ایک آپ کے کچھ تو کیا تھر میں کیا کام کر رہے ہیں آپ آپ کو خاص کام؟
وہ ہمارے دوست ہیں تو انہوں نے کوئی 200 سے زائد کنویں کھدوائے ہیں.
اچھا.
کہ ان علاقوں میں جہاں پر جب بارش نہیں ہوتی تو پھر وہاں پر کیا خالی ہو جاتی ہے, پانی نہیں ملتا تو, لیکن زیر زمین 200-300-400 فٹ پر پانی ہوتا ہے.
اچھا.
تو انہوں نے بہت سے لوگوں کی مدد سے ایک کنویں, بعض کا 20-25-30 ہزار, بعض کا 1-1.5 لاکھ روپے میں ایک کنواں بنتا ہے. اس کا انحصار اس بات پہ ہوتا ہے کہ پانی کتنی گہرائی پر ہے. تو وہ بڑے اچھے اچھے کنویں بناتے ہیں اور ساتھ پھر تھوڑا سا جو پانی ضائع ہو جاتا ہے نکالتے ہوئے وہ علیحدہ جمع ہو جاتا ہے جہاں سے جانور پانی پیتے ہیں, پرندے پانی پیتے ہیں. تو یہ کنویں کھدوانے کا بہت بڑا کام, اور وہ بہت کبھی کوئی اس قسم کی ڈسکریمنیشن نہیں کرتے کہ یہ مسلمان ہے, یہ ہندو ہے, یہ کوئی اور مذہب کا ہے, جو بھی ضرورت مند ہے. تو بہت سارے کنویں, ان کے علاوہ بھی بہت سارے اور لوگوں نے, ہم نے اخوت کے تحت بھی کئی ایک کنویں کھدوائے ہیں.
اچھا.
تاکہ یہ آج ایک بڑی خوبصورت ہمارے وہاں پر دوست ہیں سر میں, ڈاکٹر کھٹاؤ مل, ان کا مجھے ایک گھنٹہ پہلے فون آیا, میسج آیا کہ جی تھر کے جو پرندے ہیں ان کے لیے باجرہ نہیں مل رہا, تو ایک بیگ جو ہے وہ 1500 روپے کا آتا ہے, تو ہمیں 10 بیگ باجرے کے چاہیے کہ پرندے بھی تو بھوکے ہیں, ان کو بھی تو کھانا ملنا چاہیے.
بالکل,
چھوٹی چھوٹی چیزیں ہیں. اور آپ یقین کریں پاکستان میں درد مند دل رکھنے والے بھی بے پناہ ہیں, مدد بھی کرتے ہیں اور حکومت بھی اپنے حد تک مدد کرتی ہے, لیکن ظاہر ہے وسائل کے حوالے سے ہی لوگوں کی خدمت ہو سکتی ہے.
ڈاکٹر صاحب, یہ ہمیں تھر سے بلکہ ایک بڑی اچھی سی کسی نے کہانی بھیجی تھی, کوئی خاتون ہیں, ان کا نام ہے سہرا اللہ وسائی کھوسا, اور انہوں نے اپنے بھائیوں بہنوں کے بھی نام لکھے تھے, جعفر ہے ان کا بھائی اور 2-3 بہنیں ان کی اور ہیں, مگر ہم نے ان کی بھی کوشش کی, میں چاہ رہی تھی ان کی کہانی یہ خود زبانی سنا دیں مگر یہ ملی نہیں. میں آپ کا تعارف کروا دوں, اسد نے 2 کہانیاں سنائی ہیں, اسد حسن ہمارے یہاں ہمارے ساتھی ہیں, اور اسد اکثر آپ کے بارے میں اسے پوچھتے رہتے ہیں کیونکہ یہ جہاں رنگ پروگرام کرتے ہیں, تو یہ بھی ایک بہت ہی درد مند دل رکھتے ہیں, اور اسی لیے میں ان کو کہانیاں پکڑنے کے سنانے کے لیے پکڑ کے لائی تھی. جی.
ان سے بھی کہہ دیں ہمیں بالکل بھجوا دیا کریں کوئی ایسی کہانی جو نشر نہ ہو سکی ہو, تو ہم ضرور کوشش کریں گے کہ ان تک پہنچنے کی کوشش میں کامیاب ہو جائیں.
جی نہیں, بہت شکریہ ڈاکٹر صاحب, آپ سے ملاقات کا بھی شرف حاصل ہے, 2 دفعہ آپ کے ساتھ یہاں پہ واشنگٹن میں ہم نے پروگرام بھی کیا ہے, تو ماشاء اللہ بہت زبردست کام کر رہی ہیں, بڑی خدمت ہے, اور دعا کر سکتے ہیں آپ کے لیے, اور جتنا کنٹریبیوشن بھی ہو سکتا ہے جس صدقہ کا.
بالکل, ہاں میں بہت مشکور ہوں آپ کا, آپ کی محبت کا,
بلکہ یہ در حقیقت وہ پاکستان کا ایک اصل ایک چہرہ ہے جو دنیا کے سامنے آ رہا ہے آپ کی صورت میں, اور مجھے خوشی ہوتی ہے جب پاکستان کے اندر سے ہمارے بڑے بڑے اسکالرس, رائٹرس, کالمسٹ, آپ کا نام یہاں تک کہ وہ نوبیل پیس کے لیے لکھتے ہیں, سجیسٹ کرتے ہیں, تو
یہ تو ان کی محبت ہے, ہمیں تو صرف اللہ کی رضا کے لیے الحمدللہ ایک ہی مقصد ہے. جی
نہیں, بڑا کام ہے, اس میں کوئی شک نہیں ہے, اور بلا شبہ شہناز عزیز کا بھی جو یہ آئیڈیا تھا, اور بالکل آپ بڑی زبردست چوائس ہیں آپ, میں خود حیران ہوتا ہوں کہ ایسے کام تو ریاست بھی بعض اوقات اکیلے کرنے میں اس کو مشکلات ہوتی ہیں, اور جس طریقے سے آپ نے یہ بیڑا اٹھایا ہوا ہے کمال کی بات ہے, بہت آپ کے لیے دعائیں.
میں بس اتنا ہی کہوں گا جی کہ ابھی تک ہمارے قرض حسن پروگرام کے ذریعے 1500000 گھرانوں کی مدد ہو چکی ہے. جی
اور ڈاکٹر صاحب بہت بڑی بات,
کروڑ کے لگ بھگ لوگ بچتے ہیں,
تو
اس میں پنجاب کی حکومت کا بھی بڑا فراخ دلانا کنٹریبیوشن ہے, دیگر بلتستان کی حکومت ہے, وفاقی حکومت ہے, اور پھر فاٹا کی حکومت ہے, پھر سب سے بڑھ کر جو پاکستان کے لوگ ہیں.
بالکل,
یہ ہم نے تو صرف ان کو کوآرڈینیٹ کیا جی, یہ جو پوٹینشیل ہے اور یہ جو دینے کی خواہش ہے وہ الحمدللہ سب کے اندر ہے,
اور وہ ہم سب کا ہی کام ہے انسانوں کا کہ مل کے لوگوں کے لیے کام کریں. اچھا ڈاکٹر صاحب بے حد شکریہ آپ کا بھی, اسد آپ کا شکریہ کہانی سنانے کے لیے. تو ڈاکٹر صاحب انشاءاللہ پھر آئندہ آپ سے مزید کہانیوں کے ساتھ ملاقات ہوگی. شہناز جی بالکل, تو شہناز عزیز کو اجازت دیجیے, اور گلرخ کو, آپ سب کو خدا حافظ.
اس پروگرام میں جو نقطۂ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھی, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی ہے.